नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि मैले केशवराज गेवालीको कथा संग्रह अर्को भोर लिएर आइपुगेको छु। गएको साता मैले यसै संग्रहभित्र संग्रहित एउटा कथा पूरा गरे, तीन बराबर पाँच शीर्षकको कथा, र त्यसपछि अर्को एउटा कथा शुरू मात्रै गरेको थिए, समय सकिएको थियो। एक्वारियम शीर्षकको कथा मैले गएको साता तीन पृष्ठ वाचन गरेर रोकेको थिएँ। आज त्यही रोकिएको ठाउँबाट अगाडि बढाउँछु। मैले अब वाचन गरेर सुनाउने केशवराज गेवालीको कथा संग्रह अर्को भोरभित्र संग्रहित कथा एक्वारियमको बाँकी अंश अब सुनौ। कैयौं दिनहरूमा कोठाको ढोका खोलेर बाहिर निस्कन पनि मन लाग्दैन, मानौ त्यो कोठासँग मात्र उनको चिन्जान छ। ढोका एउटा ठूलो अँध्यारो सुरुङमा खुल्छ, जहाँ केही चिन्दिनन् उनले, जहाँ केही छैन आफ्नो जस्तो, जता गयो त्यतै हराउँछिन् उनी। यो सघन एकान्तमा मन एकदम बेचैन हुन्छ, यस्तो लाग्छ केही हिँडिरहेको छ उनको पछि पछि। उनी रोकिन् भने, केही बोलिनन् भने त्यो पछाडि हिँडिरहनेले च्याप्प समात्नेछ उनलाई। कहिलेकाहीँ यसै गीत गाउन थाल्छिन्, तर गाएर पनि के कोही त छैन। तिम्रो आवाज कति मिठो, यो होइन त्यो गाऊ भन्दैन कसैले। पालपाल्नी दिदी भए भन्थिन्, तिमीले भजन गाउँदा त भगवानले पनि सुन्नुहुन्छ, कति राम्रो लाउँछ। यता हिँड्ने बेलामा सबभन्दा धेरै रोइन् दिदी, आँसु त सुमित्रा बजेला पनि आयो। हिँड्ने अघिल्लो रात पालपाल्नी कुमै बसिन्, रातभरि कुरा भयो। सुमित्रा, यतिका वर्ष एकअर्काको छाया भएर बस्यौं, विधुवा भएर हेपिएकी तपाईँकी मलाई आफ्नो घर छेउमै शरण दियौ। तिम्रा लोग्नेले यो झुपडी हाल्न पनि सहयोग गर्नुभयो, तिमी त आफ्नो छोरा छेउ जान्छौ, म त एक्लै परे। त्यो ठण्डा बरफ जस्तो बोली कानबाट छिर्यो, कपडा ओढेरै सुत्दा पनि जिउभरि काँडा उम्रिए। बिस्तारै भनिन्, दिदै मैले मात्र तिमीलाई सघाएको कहाँ हो र, उहाँ गएपछि सधैँकै साथी भयो तिमी, सबै सजिलो गाह्रोमा तिम्रो आड हो, ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गो, तिमीसँग छुट्टिने मन त थिएन नि। छोराले साह्रै कर गर्यो, उसको मन बोली हार्नै सकिन। बजैले झकझकाइन् आफैलाई मनमनै, वर्तमानमा फर्किन्, मनले फेरि एकपल्ट भन्यो, अब त उठ्न पाए पनि हुने। बाहिरबाट आएको मोटरको आवाजले छोरा बुहारी र नातिनी हिँडेको थाहा दियो। बजैले लामो सास तानिन् र उठेर नित्य कर्ममा लागिन्। आँखा बन्द गरेर सकेसम्म ध्यानस्थ हुन खोजिन्, चित्त एकाग्र नै गएन। गायत्री मन्त्र जप्दै आँखा बन्द गरिन्, तर मन बल्ल बल्ल बन्धनबाट फुस्केको गाई जस्तो यताउता दौडिरह्यो। सम्झिरहिन् माथिल्लो तलामा लाली फुकिरहेकी होली। चिया बनाउँदा बनाउँदै उनलाई लाग्यो, चिया लिएर माथि जाउँ, एक मुठी भात पकाएर गए एकोरो होला। एक चक्कर हिँड्न गए नि उनी, फेरि आफैसँग बोलिन्, भइहाल्यो आज हिँड्दिन। आफ्नो लागि छुट्याएको सानो फ्रिजबाट एक मुठा साग झिकिन् र भनिन्, आज यसैको झोलसँग खान्छु। हतार हतार सागमा झोल हालिन्, राइस कुकरमा दुई मुठी चामल राखिन्, फेरि आफैसँग भनिन्, आजको झन्झट सकियो। चियाको कप चेलाइसकेको थियो, तताइन्, चिया बोकेर दोस्रो तल्लामा उक्लिन्। लाली त्यहीँ थिए, सिसाको बाकसमा पौडिरहेकी, उसको नाम लाली पनि, सुमित्रा बजेको लागि मात्रै हो, अरू सबैले त यसलाई निमो भन्छन्। बजेलाई चित्तै बुझेन। खुसुक्क नाम राखिन् लाली। उनको काँची औला जत्रो रातो माछा, लाली ठिक्क सुहायो, नजिकै गइन्। लाली ट्याङ्कीको पिँधमा पल्टिरहेकी थिए, माझी औँलाले टकटक गरिन्। चियाको सर्को तान्दै भनिन्, लाली, मैले हिजो राति कस्तो अनौठो सपना देखेँ। लालीतिर नहेरी बोलिरहेन्, सपनामा म तिमी जस्तै माछी भाकी रहेछु, तर सानी होइन एकदम ठुली, म ठुलो समुद्रमा पौडिँदै रहेछु, अचानक वज्र परे जस्तो भयो, म घटेर सानी भएँ अनि मलाई कसैले खोलामा सारिदियो, फेरि चट्याङ पर्यो र म इत्रै भएँ तिमी जत्रै सानी, म त कताबाट हो कुन्नी सानो कमण्डलुमा पो बस्न पुगेछु, अचम्म होइन त? यसो लालीलाई हेरिन्, ऊ अझै ट्याङ्कीको पेन्टमा सुतिरहेकी थिए, यस्तो त कहिले भएको थिएन। ट्याङ्कीको भित्तामा चोरी औँलाले टकटक हानिन्, ट्याङ्कीमाथि सानो बट्टामा लालीको खानेकुरा थियो, एउटा दाना निकालेर पानीमा छोडिन्, त्यो सानो गेडा ट्याङ्कीको पानीमा बाङ्गो बाङ्गो भएर लालीको नजिकै खस्यो, लाली जहाँको तहीँ जस्ताको तस्तै लडिरहे। लाली, ए लाली, यसरी बोलाइन्, मानव लालीले सधैँ भन्थे हजुर। लालीमा केही हलचल आएन, फेरि सिसाको भित्तामा हानिन् अलिक जोडले। अह, लाली चलिन, चल्दै चलिन। सुमित्रा बजैलाई हात हालेर छुन मन लाग्यो। हुँदैन, छोराले भनेको छ, त्यसरी हात हाल्दा हाम्रा हातका किटाणुहरू पानीमा जान्छन् र माछालाई बिगार्छन्। सुमित्रा बजै उभिएर हेरिरहन् धेरै बेरसम्म, बिना लालीको एकान्तले उनलाई च्याप्प समात्यो। पालपाल्ने दिदीलाई फोन गर्न पाए नि हुने, उनलाई फोन उठाउन त आउँछ तर लगाउन आउँदैन। हेरेको हेरे भइन्, अब चल्छ कि लाली? अह, चलिन, पक्का मरी। सुमित्र बजेको मन चिसो भयो, रुन मन लाग्यो। अब उनको अगाडि सारा दिन अजङ्गको ढुङ्गा जस्तो भएर उभियो, बाटो छेकेर टसमस हुँदैन त्यो। एकपल्ट भयभरको बल निकालेर चिच्याउन मन लाग्यो, चिच्याइनन्, ठिङ्ग उभिरहन् मरेकी लालीको अगाडि। गएको 15 दिन सम्झिरहन् लालीसँग जोडिएका दिनहरू, 15 दिनसम्म नित्य पुगिन् लालीको नजिकै, यतिका दिनसम्म पालपाली दिदीलाई फोन पनि गरेकी थिएनन्। कति धेरै कुरा सुनाइन् उनले लालीलाई, त्यो सानो ज्यानले सबै सुनेर गई। बजैका आँखाका कोष चिसा भए, औँलाले टकटक हान्थिन् सिसाको भित्तामा, एक एक गेडा खानेकुरा दिँदै सुनाइरहन्थिन् आफ्ना सबै कुरा, हेर्न सक्दिनँ यस्तो, तल्लो तलामा झरिन्। बजेलाई एकदम सम्झना आइरह्यो पालपाल्ने दिदीको, अहिले बोल्न पाए सुनाउँथिन् होला सबै कुरा। फेरि माथि उक्लिन् र हेरिरहन् प्राणहीन पल्टेकी लालीलाई, नजिकै गइन्। लालीको अनुहारमा हेर्दै ऐना हेरे जस्तो लाग्यो, उनको मुखबाट रुन्चे बोली निस्क्यो, हरे तिमीलाई यसरी जानु रहेछ र पो त्यस्तो सपना देखेँ, वैकुण्ठ बास होस् तिम्रो। दिउँसो कमलले फोन गर्यो, सधैँ गर्छ, कति ख्याल गर्छ। आमा खाना खानुभयो? के छ खबर? एक्लै दिक्क भो कि? चुप लागिन एकैछिन, उताबाट कमलले भने, हेलो बाबु, लाली मरी। यति भनिन्, को लाली? कमलले कुरा बुझेनन्, त्यही रातो माछा माथि बैठकमा राखेको। ए हो र, लौ। दुवैजना चुप भए एकैछिन। टेलिफोनमा दुवैजनाले सास फेरेको आवाज एकअर्काको कानमा ठोकिरह्यो। कमल बोले, म साँझ हेरौँला, तपाईँले चिन्ता नगर्नु। बिस्तारै हुन्छ निस्क्यो मुखबाट। अब के गर्नु, दिनभरि घन्टौँ बाँकी छ नातिनी आइपुग्न, हुन त ऊ आएर पनि साथी हुने त होइन, आउँछे र आफ्नो कोठामा जान्छ। सुमित्रा बजेलाई सोध्न मन लाग्छ, तिमीले आज के गर्यौ बा स्कुलमा? तर नातिनी उत्तर दिन सक्दिन, दुवैको भाषा मिल्दैन, नातिनीलाई नेपाली आउँदैन र बजेलाई अङ्ग्रेजी। तल झरिन्, राइस कुकरमा चामल ठिक्क थियो, खान मन छैन आज, मन त हो। फेरि ओछ्यानमा आएर पल्टिन्, खान्न आज, एक छाक छोड्छु लालीको नाममा। आफैलाई यति भनेर आफ्नो कोठाको बिस्तारामा गएर पल्टिन्, आँखा अघिल्तिर लालीसँगका दिनहरू आए। रङ्गी लाली आएको दिन त्यो दिन नातिनीको फर्याक फुरुक नै अर्कै थियो। नातिनी त्यति बोल्ने मान्छे त होइन, उसको अनुहार आँखा र हावभाव नै बोलेपछि कुरो बुझ्न गाह्रो भएन। सुमित्र बजै हेरिरहेन् बाबु छोरीको काम। बाबु छोरी मिलेर ठूलो बाकसबाट सामानहरू झिके, ठूलो सिसाको ट्याङ्की, ढुङ्गाहरू, अलिकति गिट्टी, ससाना झार जस्ता देखिने कुराहरू, अनि प्लास्टिकको पोकामा भएको रातो माछा। नातिनीले एकदम नजिक बसेर अङ्ग्रेजीमा के सोध्न थाली। कमल नेपालीमा भन्दै गए, ढुङ्गा बिरुवा राख्नुपर्छ, माछा बस्ने घर जस्तै भएन भने बस्न सक्दैन, छेकिएर बस्ने ठाउँ चाहिन्छ, यी हेर उज्यालो पनि चाहिन्छ तर धेरै होइन, बेला बेला बत्ती निभाएर आराम गर्न दिनुपर्छ, एकदम धेरै खाना दिनु हुँदैन, पानी परिवर्तन गरिराख्नुपर्छ, बुझ्यौ? नातिनीले टाउको हल्लाइन्। लौ अब माछाको पोका ल्याऊ। प्लास्टिकमा बन्द गरिएको पोकामा सानो रातो माछा चुपचाप बसेको थियो, ठूलो ट्याङ्कीमा पानी भरियो। प्लास्टिकमा बन्द गरिएको पोकामा सानो रातो माछा चुपचाप बसेको थियो, ठूलो ट्याङ्कीमा पानी भरियो। कमलले प्लास्टिकलाई मुख नखोली ट्याङ्कमा राखे। यस्तो किन गरेको बाबु? सुमित्रा बजेले सोफामा बसेको बसै सोधिन्। प्लास्टिकभित्रको पानीको तातो चिसो ट्याङ्कीकै जस्तो होस् भनेर, कमलले आमातिर नहेरी भने। झन्डै 15 मिनटपछि त्यो प्लास्टिकको मुख काटेर ट्याङ्कीको पानी थोरै थोरै गर्दै प्लास्टिकमा हाले। ट्याङ्कीको पानी अलि चिनोस् भनेर यसो गरेको, उनले नसोध्दै भनिदिए कमलले। कति धेरै कुरा ख्याल गर्नुपर्ने रहेछ, खोलामा तालमा बस्ने जात बाँच्ला के यो ट्याङ्कीमा। उनलाई माया लाग्यो त्यो माछाको, कस्तो राम्रो। कमलले प्लास्टिक उल्टाए, भुरो सलल्ल पौडिँदै ट्याङ्कीको पिँधमा पुगेर हलचल नगरी बस्यो। सोफाबाट उठेर ट्याङ्की नजिकै गइन् उनी। लौ चलेन त, मुख चुच्चो पारेर चोच्चो गरिन्। बरा यति सानो ट्याङ्कीमा, सानो प्लास्टिकमा बस्दा थाकेर होला, एकछिनको आरामपछि चल्न थाल्छ। कमलले खासै वास्ता गरेनन्। ए, कति कुरा जान्नु पर्दो रहेछ, यति भनेर उनी सुत्न गइन्। लाली जिउँदै हुँदाको कुरा। लाली आएको भोलिपल्ट पनि बजेको बिहान उस्तै थियो। बिहान उठेपछि, हिँडेपछि, पूजा गरेपछि सोफामा बसेर फेरि उनै पुराना कुरा सम्झिरहेकी थिइन्। कति सम्झिरहनु एउटै कुरा, मनले नमाने पनि पेटले अब खानुपर्छ भन्न थाल्यो। सुमित्रा बजै उठेर भान्सातिर लागिन्। खाना बनाउँदा बनाउँदै सम्झना भयो त्यो सानो माछाको, के गर्थे होला। सबै काम छोडेर माथि निस्किन्, माछा पौडिँदै थियो, नजिकै गइन्। हिजो कमलले जस्तै सिसाको भित्तामा टकटक आनिन्, पर पौडिरहेको माछा सलल्ल पौडिँदै आयो। उनले सिसाको भित्ता बाहिर आफ्नो औँला यसो तलमाथि सारिन्, माछा पनि तलमाथि गर्यो औँलासँगै। ट्याङ्कीको नजिकै माछाको खानेकुराको डब्बा थियो, एउटा केडा निकालिन् र राखिन् पानीमा। त्यो सानो दाना तल झर्दा झर्दै माछाले सानो मुख खोलेर ट्याप्प समातिहाल्यो। कस्तो राम्रो, बजेलाई रमाइलो लाग्यो। अर्को अर्को गर्दै चार दाना खसाइन्, खाइरह्यो उसै गरी, पौडेर पल्लोपट्टि गयो। सुमित्रा बजैले सिसाको भित्तामा फेरि हानिन् र अनायासै भनिन्, लाली। माछा फनक्क फर्केर आयो र उनको औँलासँग खेल्न थाल्यो। सुमित्रा बजैलाई भोक लाग्यो, तल झर्ने भर्याङको खुड्किलामा पुगेर हेरिन् फेरि लालीलाई। लाली पनि उनीतिर फर्केकी थिए। एकछिनमा आउँछु है। दुई चार दिनमा त बजेको बानी भयो। बिहान चिया खाँदै लाली भेट्नु, उसैसँग कुरा गर्नु, हतार हतार खाना खानु र फेरि लालीसँगै बस्नु। नातिनी स्कुलबाट आइपुग्दा साँझ 4 बज्थ्यो। त्यति बेला उनी तल झरिसकेकी हुन्थिन्। दिनदिनै कुरा गर्दा गर्दै के मात्रै सुनाइनन् उनले लालीलाई। एक दिन भनिन्, लाली त खुसी त छस् यो सानो बाकसमा? आफैले सोधेको त्यो प्रश्न अन्तैबाट आए जस्तो लाग्यो। ठ्याक्कै यही त सोधेकी थिइन् पालपाल्नी दिदीले हिँड्ने बेलामा। बहिनी तिमी खुसी त छौ? अस्ति फोन गर्दा पनि सोधेकी थिइन्, सुमित्रा तिमी त कति खुसी भएकी होला है छोरा बुहारी नातिनीसँग बस्न पाएर। नबोलेरै टारेको प्रश्नको उत्तर आफैभित्र खोजिरहन् कैयौं दिनसम्म। सबै त छ, माया गर्ने छोरा छ, बुहारी नातिनी सबै छन्, तैपनि एउटा उदासी जस्तो भइरहन्छ। साँच्चै थाहा छैन के पुगेको छैन यति बेला, कि यस्तै हो मन, आफूसँग जे छैन त्यसैको चाहना बढी हुने। खुसी त उनी त्यति बेला थिइन् जब उनको एकमात्र सन्तान छोराले भन्यो, आमा सानैबाट पढ्न भन्दै बाहिर बसे, कहिले धितमरुन्जेल बस्न पाइन तिमीसँग, अमेरिका पुगे, घरजम गरे, तिमी यता म उता, चयन भएन आमा, हुन्न नभन आमा, हिँड उतै जाउँ, उतै बसौँ। आँखाबाट खुसीका आँसु झरे। उनी हिँड्ने सबैलाई थाहा भयो, सबै भेला भए, सधैँलाई जाने, कहिले नफर्किने? सिन्दुरी काकीले सोधिन्। होइन आउँछु नि कहिलेकाहीँ, छोरा बुहारीले अति कर गरे, मेरो पनि को छ र यिनीहरूभन्दा पर, उमेर भएको 3-20 र 10 भन्दा बढी, अब त झन् दिनदिनै आफ्ना चाहिने बेला आयो। यही उत्तर पटक पटक दिइन् सबैलाई। छोराले बोलाएपछि जान पाइँदो रहेछ है? सिन्दुरी काकीले फेरि सोधिन्। पहिला नातिनी हुँदा जान खोजेको, भिसा हो कि के जाति दिएन, त्यो नभई जान नपाइने रहेछ। अहिले मिल्यो त भिसा? प्रश्न सकिएकै थिएन। छोराले अमेरिकाबाटै कागज मिलायो, ग्रिन कार्ड, त्यो भएपछि भिसा पनि नपाइने रहेछ। छोराले के गर्छन् त्यहाँ? टाढाका फुपाजुले सोध्नुभयो। धेरै पढेको छ, क्याम्पसमा पढाउने अरे। पढ्न धेरै मिने थियो पहिलेदेखि, बाउ बिद्दा एसएलसी दिँदै थियो, त्यसपछि तानसेन पढ्न गयो, अनि काठमाडौँ र अमेरिका। खुसी हुँदै सुनाइरहन् आफ्ना कुराहरू। एक्लो छोराले गरेको माया देखाउन पाउँदा मन त्यसै प्रफुल्ल भइरह्यो। अनि बुहारी कता कि? फुपाजुको चित्त बुझेकै थिएन। छोरा पढाइसकेर आएको थियो, भन्यो आमा बिहे गर्छु काठमाडौँ जाउँ। खित्त हाँसेकी थिइन् त्यो बेला। काठमाडौँ गएर बिहा हुन्छ त, केटी चाहिएन? केटी त मैले भेटिसकेँ आमा, अमेरिकामा सँगै पढ्ने साथी, छोराले उनको काखमा टाउको राख्दै भनेको थियो। एकछिनमा मन खुसीले भरिँदै आयो। उनको काखमा पल्टेको तन्नेरी छोराको टाउको मुसार्दै भनिन्, ठिक गरिस् बा, त यति धेरै पढेको, मैले खोज्नु परेको भए तँलाई रुवाउने तँलाई सुहाउने जोडी कहाँबाट खोज्दियौ? भाग्यमानी रहेछौ, छोराले त्यत्रो माया गरेर बोलायो, जति दुःख सहनु सयौ, अब सुखै सुख, टुराको दिन फिर्छन् भन्थे हो रहेछ। उनको खुसीमा सबैजना खुसी भए। सिधुरी काकी उठ्दै भनिन्, यो पालपालीलाई मात्रै होइन, कहिलेकाहीँ हामीलाई नि फोन गर है। पुरै घर थर्किने गरेर हाँसिन् काकी र निस्किन्। ढोकामै पुगेका फुपाजुले सोधे, कोसँग जान्छौ? छोराले जाने साथी पनि खोजिदिएको छ, सम्धिका टाढाका भाइ पर्ने पनि जान लागेका रहेछन्, उनैसँग जाने। बिस्तारै बिस्तारै सबै हिँडे। सबै हिँडेपछि पालपाली र उनी मात्रै बसिरहे। रातिसम्म गन्थन भयो। जान्छु त भन्यो, अहिलेसम्म नदेखेको ठाम, त्यहाँको हावापानी मिलेन भने, बुहारीसँग कुरो मिलेन भने, हुन त छोरा ज्ञानी छन् तैपनि, जे त होला दिदै, छोराले जसो भन्यो त्यसै गरे, यो उमेरमा उसका कुरा सुन्नै परो, छिमेकमा बस्यौँ, दुःख सुख साट्यौँ, अब कहिले भेट होला, फोनमा कुरा गरौँला नि। छोराले काठमाडौँबाटै गाडी लिएर लिन पठाएको मान्छे हिजो साँझै घरमा आइपुगेको थियो। बिहानै उठिन्, तल कालीमा गएर नुहाइन्, बारीको छेउमा गएर खोलापारीको ऋषिकेशको मन्दिरलाई हात जोडिन्, रक्षा गर प्रभु, राम्रै राम्रो होस्, बाटो देखाऊ ईश्वर। आफूले सधैँ पुज्ने शालिग्रामलाई पुजेर झोलाको भित्री गोजीमा हालिन् र मनमनै भनिन्, हिँड प्रभु, तिमी पनि सँगै। पालपाल्नी दिदीकोमा बिहानको खाना खाँदा मन त्यसै भरियो, गाँसभित्र छिरेन। दुइटै साथी टिलपिल टिलपिल भइरहे। हिँड्ने बेलामा भनिन्, दिदै तिम्रो एउटा फोटो देऊ न। घरको चाबी दिदीको फोटोसँग साटिन्। सम्पत्तिको नाउँमा बाँकी यही एउटा घर हो, यो अब तिम्रै भयो दिदी, पालपालनीका आँखा भरिए। अब ढिला गर्ने समय थिएन, सरासर घर अगाडि उभिएको गाडीमा बसिन्। गाडीको झ्यालबाट पुलुक्क बसिन्, बाहिर हेरिन्। उदास घरको आँगनमा उदास दिदी उभिएकी थिइन्। गाडी हिँड्यो, धुलोको पर्दाले छोपियो घर, पालपालनी दिदी र छिमेक। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन केशवराज गेवालीको कथा एक्वेरियमको वाचन हो। यो कथा मैले केशवराज गेवालीको अर्को भोर कथा संग्रहबाट लिएको हुँ। यसको बाँकी अंश वाचन लिएर केही बेरमा फेरि आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेक उज्यालो अनलाइन.com पनि संसारभर अहिले तपाईँ सुनिरहनु भएको छ। यो कार्यक्रम फुर्सदका बेला पनि उज्यालो अनलाइन.com डाउनलोड गरेर सुन्न सकिन्छ। आजको श्रुति सम्वेकमा मैले केशवराज गेवालीको कथा संग्रह अर्को भोरभित्र संग्रहित कथा एक्वेरियमको वाचन सुनाइरहेको छु। अब यसको बाँकी अंश वाचन सुनौ। अब ढिला गर्ने समय थिएन, सरासर घर अगाडि उभिएको गाडीमा बसिन्। गाडीको झ्यालबाट पुलुक्क बाहिर हेरिन्। उदास घरको आँगनमा उदास दिदी उभिएकी थिइन्। गाडी हिँड्यो, धुलोको पर्दाले छोपियो घर, पालपाल्नी दिदी र छिमेक। अलि पर पुगेपछि धुलो त कम भयो, तर पछाडि फर्केर हेर्दा पनि अब केही देखिन्थेन। पुरै जिन्दगीको सम्झना एक्कासी उठ्यो, गाडीको पाङ्राले उडाएको धुलो जसरी। गाडी र मन बेगसँगै अगाडि दौडिरहेका थिए। त्यो धुलो र सम्झना दुवै पछाडि छुट्दै गए। छोराले पठाइदिएको मोबाइलमा छोराकै फोन आयो। आमा हिँड्नुभयो? हिँडे, अरू धेरै बोल्न मन भएन। राम्रोसँग आउनु है आमा, शुभयात्रा, हामी पर्खेर बसेका छौँ। बुहारीको पनि बोली सुनियो। हुन्छ भनेर टाउको हल्लाइन्। पटक पटक गरेर यी सबै सुनाइन् लालीलाई। कुनै दिन चिया लिएर आउँथिन् र कुरा गर्थिन् र भन्थिन्, बुझिस् लाली, मलाई त कहिले कहिले फेरि बुहारी भए जस्तो लाग्छ। प्लेनको डोली चढेर नौलो घरमा भित्रिए जस्तो, के मात्रै सिक्नु। सुरु सुरुमा जुनै सामान छुँदा पनि डर लाग्थ्यो, के हो बुहारी र कमलले बारम्बार भन्थे, चुलो यसरी बाल्ने, यसरी खाना तताउने, नुहाउँदा चिसो तातो पानी यसरी ठिक्क बनाउने। नौली बुहारी जस्तो ध्यानपूर्वक हेरेर बुझ्न खोजिरहे। यो ठाउँमा केही नजान्ने जस्तो भइदो रहेछ लाली, तँलाई पनि त्यस्तै हुन्छ र यो बाकसभित्र। उनको कुरा सुने जसरी लाली फनक्क फर्किएर उनको औँला वरिपरि खेल्न थाली। छोराले टिभी चलाउन सिकाइदियो, त्यो पनि हेरेर थाकिन्। छोराले फोन चलाउन सिकाउन खोज्यो। छोरा बुहारीले फोन गर्दा उठाएर कुरा गर्न पनि जान्ने भएन। बुहारीले भनिन्, बेला बेला नजिकै नेपालीहरू भएको भए आमालाई अलिक सजिलो हुँदो, नजिक भनेको पनि गाडी नचढी पुगिँदैन। यति हुँदा पनि उनको दिन बित्दैन। धेरै बेर पूजामा बस्न खोज्छिन्, धेरै बेर भजन गाउन खोज्छिन्, तर न घडीको सुई छिटो हिँड्छ, न सूर्यनारायण नै दौडेर पश्चिम कुनामा जान्छन्। सुरु सुरुमा खाना बनाएर पनि आफूलाई भुलाउन खोजिन्, तर नौलो ठाउँको नौलो थिति खै के मिलेन के मिलेन। एक दिन खिर पकाइन्, नातिनीले एक कचौरा लिएर आफ्नो कोठामा गइन्। बुहारीले सानो चम्चाले एक चम्चा मुखमा हालिन् र भनिन्, ओहो कस्तो मिठो, त्योभन्दा धेरै खाइनन्। छोराले अलिकति खाएर भने, यस्तो दुःख नगर्नु आमा, हाम्रो खानाको चिन्ता गर्नु पर्दैन, तपाईँ बस्नुहोस् आरामले, टिभी हेर्नु, बाहिर घुम्नु। अब त मनमा केही गरौँ जस्तो लागे पनि असमञ्जस जस्तो हुन्छ, के गर्नु, छोरा बुहारीलाई मन पर्दैन कि। एक दिन दिउँसो माथि उक्लेर लालीलाई एक गेडा खानेकुरा हालिदिँदै भनिन्, मैले माछा मासु खान्न नि, जीवनभर नखाएको कुरा देख्दा पनि दिग्मिक लाग्छ, हरेक पल्ट फ्रिज खोलेर तरकारी झिक्दा लाग्छ यो मासुसँगैको भाँडामा थियो, बेसरी दुन्छु पखाल्छु तर पनि मन त दिग्मिक लागिराख्छ, लाग्नु हुँदैन भनेर भएन, फरक फरक भाँडामा छ भनेर पनि भएन। भोलिपल्ट कमलले अफिसबाट फर्किँदा सानो फ्रिज लिएर आएर भने, आमा माछा मासु नखाने मान्छे अप्ठ्यारो लाग्दो, अबदेखि आमाले खानेकुरा यसमा राख्ने। कस्तो बुझेको, कति ख्याल गरेको, यति धेरै बुझ्ने छोरा हुँदा उनी त्यसै खुसी हुनुपर्ने, खै कुन्नी किन हो। मनको एउटा कुनोमा झाप्प भयो, बत्ती निभे जस्तो, खानेकुरा छुट्टै, सुत्ने कोठा छुट्टै, छुट्टिएर बचे जस्तो। एक्लै त उनी पहिले पनि बसेकी हुन्, कमलका बाबु बितेपछि भने लागेको हो, अब एक्लै भए, त्यहाँ एक्लिनु र यहाँ एक्लिनुमा कति फरक। उता एक्लै हुँदा पनि वरिपरि मान्छे भए चाहिँ हुन्थ्यो, रेडी बजार, कालीगण्डकीमा शरीर बिसाउन आएका कल्पवासीहरू, अनि महिनै पछि आउने मेला पर्व र त्यसले ल्याउने मान्छेहरू, खै कहिले पो एक्लै भएर। बाटोले चिने जस्तो लाग्ने, रुखले हावाले चिने जस्तो लाग्ने, आफ्नै जस्तो, नजिकै जस्तो, यहाँ त सबै आफ्ना छन् वरिपरि, तर पनि घना जंगलमा एक्लै बसे जस्तो हुन्छ, सोच्दा सोच्दै दिगदार लागेर आउँछ। आखिर उनलाई चाहिएको के हो, आफैलाई सोच्छिन् कहिलेकाहीँ, केही असुविधा छैन, तैपनि मन बेचैन भइरहन्छ। कसैले तिमीलाई के पुगेको छैन भनेर सोध्यो भने उत्तर छैन उनीसँग, तर खोलाको ढुङ्गामा जमेको लेउ जस्तो उदासी टाँसिरहन्छ हर बखत। लाली, मान्छेलाई सबै पुगिसरी आएको पनि राम्रो कि नराम्रो, पालपाली र मलाई एकअर्काको खाँचो परिरह्यो सधैँ, नुन सकिँदा तेल सकिँदा जेमा पनि जहिले पनि एकअर्कालाई नपुगेको खाली ठाउँ भर्दा भर्दै नजिकको मान्छे भइदो रहेछ। एक दिन बिहानै माथि आइन् र भनिन्, लाली बोल्नु पनि नजान्ने पो भइँदो रहेछ, हिजो एउटा निम्तामा गएका थियौँ सबैजना, सबै भर्खरका मान्छे जम्मा भएका थिए, सोफाको एक छेउमा बसेर हेरिरहे सबैलाई, एकैछिनमा बुहारीकी साथी नजिकै बसिन्, मैले सोधेँ, नानीको नेपालमा घर कता, बिहे भयो कहिले, यहाँ के गर्ने, नेपाल गइराख्छौ, उसले अलिअलि उत्तर दिए, कहिले लामो कहिले छोटो। पछि गाडीमा घर फर्किँदा कमलले भने, आमा त्यसरी सबै कुरा नसोध्नु है, राम्रो मान्दैनन्। हुन्छ भनेर टाउको हल्लाएँ मैले, तर लाली मैले सोध्न नहुने त्यस्तो के सोधेँ, मलाई थाहै भएन। लाली मरेको दिन साँझ, लालीसँगको कुरा सम्झिँदा सम्झिँदै साँझ पर्यो। कमल र बुहारी पनि आइपुगे कामबाट। सबैले चुपचाप खाना खाए। नातिनी खाना सकेर आफ्नो कोठामा जानै लागेकी थिए। कमलले भने, छोरी यता आऊ। नातिनी उदास थिए। नातिनी बिस्तारै आएर छोराको काखमा बसी। तिमी चिन्ता नगर, म भोलि नै फेरि माछा ल्याउँछु, दुईवटा। तिमी भन कुन जातको वा रङको ल्याउने। नातिनी झन् रुन्चे भई, बो अब नल्याउने, फेरि मर्छ। बल्ल बोली, त्यस्तो होइन, मैले धेरै पढेँ नि आज एक्वेरियमको बारेमा। अनि किन मर्यो त? बुहारीले सोधिन्। धेरै कारण हुन सक्छन्। उसको प्राकृतिक घर जस्तो भएन कि, पानीको कारण हुनसक्छ, एक्लै भएर पनि हुनसक्छ। बुहारीले फेरि थपिन्, खाना धेरै बोकी वा मिलेन कि। त्यस्तो पनि हुन्छ र? छोरीले सोधिन्। हुन्छ नि, खाना मिलेन वा धेरै भए त्यही बिस हुन्छ। ए, सुमित्रा बजेले थपिन्, एक्लै भएर होला, हुन पनि सक्छ। उनले छोरीतिर फर्केर भने, अब दुईवटा ल्याउने, अझ राम्रो हेरविचार गर्ने। नातिनी अलि हँसिली भई, पक्का पक्का। कमलले भने, ल अब सुत्न जाऊ। नातिनी सुत्न गएपछि कमल पनि उठे। उषा पनि उठिन्। सुतौँ अब, थाके, कमलले भने। एकचोटि पाल पाल्ने दिदीलाई फोन लगाइदेऊ न। सुमित्रा बजे पनि उठिन्। भोलि लगाइदिउँला है, आज ढिला भइसक्यो। सुमित्रा बजेले हुन्छ भनिन् र आफ्नो कोठामा आइन्। निद्रै परेन। लाली मरेको दिन अबेर राति। धेरै बेर ओछ्यानमा पल्टिएपछि सुमित्रा बजेर लाग्यो, लाली एक्लै भएर मरेकी हो, अरू केही होइन। एकैछिन आँखा बन्द गरिन्। उनी सुत्ने कोठा सिसै सिसाको भयो। उनलाई चाहिने कुरा सबै आयो भित्रै। बेला बेला टकटक आवाज आउँछ भित्तामा, अनि जान्छिन् उनी आवाजतिर। फेरि हिजो सपना सम्झिन्, कसरी माछा भएन उनी। छोरा म फर्किन्छु भोलि पक्का भन्ने छिन्। एकैछिन कर पनि गर्लान्, किन जाने, नजानुस् भन्लान्। छोरा ज्ञानी छ, मान्नेछ मैले भनेपछि। साह्रै जिद्दी गरे भने भन्नेछिन्, तिम्रो बुबाको श्राद्ध गरेर आउँला, एकपटक चारधाम पनि घुम्छु। बुहारीले भन्दिन्, आमा केही कुरा नराम्रो लाग्यो कि? नराम्रो के कुरामा मान्नु, माया त गरेकै हुन् बेसरी। अब चाहिँ बजेलाई निद्रा आउला जस्तो भयो, सायद बिहान पख पनि भयो होला। लाली मरेको 15 दिनपछि बिहान घाम उदाउनै लागेको थियो। दुई वृद्धहरू बिस्तारै विष्णु पञ्जरको ओह्रालो झर्दै थिए। कालीगण्डकीको किनारमा पुगेर ससाना कपडाका पोका ढुङ्गामाथि राखे। बगरका चिप्ला ढुङ्गाहरूमा बिस्तारै हिँड्दै पानीसम्म पुगे। एकैछिनमा हरगङ्गे माधवाय नम केशवाय नम गुन्जियो। वृद्धहरू पानीमा डुबुल्को मारे र हतारिँदै कपडाका पोकानिर आए। सिउ सिउ गर्दै कपडा फेरे। नजिकैको ढुङ्गामा टुक्रुक्क बसेर गायत्री मन्त्र जपे। भिजेका कपडा निचोर नाचोर पारी हातमा बोकेर फेरि आएकै बाटो फर्किए। अलिक पर पुगेपछि जोर चौतारी आइपुग्यो। दुवैजना चौतारीमा अडिएर कालीगण्डकी हेर्न थाले। स्याङ्जापट्टिबाट भर्खर घाम निस्केको थियो। घामका किरणहरू बरपिपलको पातमा ठोक्किएर त्यतै अल्मलिए। कलिला किरणहरूले बेला बेला रुखका पातबाट बीचबाट चिहाए जस्तो पनि गरे। घरमा नौलो मान्छे आउँदा सङ्कोची बालकले ढोकामा उभिएर हेरिरहे जस्तो। सुमित्रा बजाईलाई भन्न मन लाग्यो। कोमल किरणलाई, आऊ आऊ नजिकै आऊ, सन्चै छौ? सुमित्रा, तिमी गएपछि यो घाटा आएकै थिइन भन्ने पनि भयो। यहाँनिर आएपछि तिमीलाई सम्झेर दिक्क लाग्थ्यो, म त अन्तै नआउँथेँ। सुमित्राले आफ्नै साथीको मुखमा हेरिन्। फेरि अलि परको आँपको रुखमा हेर्दै भनिन्, दिदै यसपालि कस्तो थोरै फलेछ नि यो आँप। तिमी टाढा गकी मान्छे, नयाँ साथी बने होला, नयाँ मान्छे चिने होला, हामीलाई बिर्स्यो होला भनेकी थिएँ। दिदी पनि आफ्नै सुरमा थिइन्। खै के भनौँ, चिन्ने भन्ने पनि त्यस्तै रहेछ। हेर न, हामीले चिनेकी कालीगण्डकी हाम्री अगाडि बगेकी छन् सलल्ल, तर जहाँनिर मेरा आँखा परेका छन् त्यो पानी बगेर गइरहन्छ। हामीले फुसु फुसु सास फेर्दा डुबुल्की मार्दा मार्दै काली फेरिन्छिन्। एकछिन अडिएर भनिन्, हेर मैले चिनेकी काली एकैछिनमा अर्कै भइसकिन्, अहिलेको अहिले अब कसलाई चिने भनौँ, हामी मान्छे पनि त्यस्तै रहेछौँ, चिन्छु भनौँ मान्छे अर्कै भइसक्छ। बहिनी तिम्रा कुरा पनि अनौठा छन्, हिँड जाम। सूर्य भगवान माथि आइसक्नुभयो, आफ्नो ठाउँबाट उनी उठ्न खोजिन्। एकैछिन त बस, मलाई अझै हेर्न देऊ यो ठाउँ। लौ त नि, उठिसकेकी ती वृद्धा फेरि बसिन् अघिकै ठाउँमा। सुमित्रा बजे बोलिरहन्, दिदी तिमीलाई लाग्यो मैले उता नयाँ मान्छे चिने, मैले त झन् कसैलाई चिन्दिन रहेछु जस्तो भयो। अरूको कुरा के गर्नु, छोरा बुहारी पनि चिन्दिन जस्तो। सबै फेरिएका छन्, सर्पले काँचुली फेरे चाहिँ, काली बगे चाहिँ दिनरात बगेको छ मान्छेको जुनी। मैले हिजो चिनेको छोरो आमा भोक लाग्यो भन्दै दौडेर काखमा आउँथ्यो, त्यो छोरो समयसँगै बगेर कहाँ हो कहाँ पुग्यो। आजको 40 वर्षको छोरो अर्कै छ, अब कसलाई चिने भनौँ, सँगै बगे मात्र चिनिँदो रहेछ। जुनीभरि बगरमा बसेर कालीलाई त चिनिँदैन भने झन् मान्छेको जातलाई के चिन्छु भन्नु। सुमित्री अब तिमी सत्सङमा गएर प्रवचन देऊ। दाँत खसेको त्यो मुखको हाँसो बालकको जस्तै देखियो। दुवैजना उठेर उकालो लागे। केशवराज ग्यवालीको कथा संग्रह अर्को भोरभित्र संग्रहित यो कथाको शीर्षक एक्वेरियम हो र यसलाई मैले आज वाचन गरेँ। मैले गएको साता यसको 3 पृष्ठसम्म वाचन गरेर रोकेको थिएँ र समय अभावका कारणले बाँकी अंश आजलाई राखेको थिएँ। आजको श्रृङ्खलामा एक्वेरियम कथाको वाचन पूरा गरे। केशवराज ग्यवालीको अर्को भोर कथा संग्रहभित्र संग्रहित अर्को कथा लिएर फेरि अर्को शुक्रबार आउनेछु। तबसम्मको लागि कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्ट र म प्रस्तोता अच्युत घिमिरी विदा हुन्छौं। नमस्कार, शुभरात्री।